नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक र रोजगारदाताहरूको संख्या क्रमशः बढ़िरहेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ। यही व्यवस्था अनुसार हालै मात्र राजपत्रमा प्रकाशित प्रावधानले नयाँ व्यवस्था पनि गरेको छ। आज हामी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक र रोजगारदाताको तथ्याङ्क, नयाँ प्रावधान आदिका विषयमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। कार्यकारी निर्देशकज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, नमस्कार, धन्यवाद।
हजुर, अब यो सामाजिक सुरक्षा विशेष गरी योगदानमा आधारित भनौँ, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक र रोजगारदाताको संख्यालाई अहिले कसरी हेर्न सकिन्छ? निरन्तर रूपमा यसको संख्या बढ़िरहेको छ कि यहाँहरूले आशा गरे अनुसार बढ़न सकेको छैन कि अवस्था चाहिँ कस्तो छ? यसैबाट कुराकानीको शुरूआत गरौं।
अब यो चाहिँ अहिले एकदम उत्साहजनक रूपमा नै बढ़िरहेको स्थिति छ। अहिलेसम्म हाम्रो 20,390 रोजगारदाता यसमा चाहिँ सूचीकृत भइसक्नु भएको छ भने 21,66,370 चाहिँ योगदानकर्ताहरू यसमा चाहिँ आबद्ध भइसक्नु भएको स्थिति छ। र योगदानकर्ताहरूबाट झन्नै 78.4 करोडको रकम जम्मा भइसकेको छ भने झन्नै 14 अर्ब बराबरको विभिन्न सुविधा बापत उहाँहरूले प्राप्त पनि गरिसक्नु भएको छ। र यसको अलिकति तथ्याङ्कहरू हेर्दाखेरि झन्नै 1,00,000 जति योगदानकर्ताले औषधि उपचार बापतको सुविधा लिइसक्नु भएको छ र त्यसको रकम भनेको 188 करोड हुन्छ भने दुर्घटना बापतको सुविधा लिने भने 5,289 जना चाहिँ योगदानकर्ताहरू हुनुहुन्छ। झन्नै 18 करोड भुक्तानी भइसकेको छ। त्यस्तै योगदानकर्ताको मृत्यु भएर आज हामीसँग 682 जना योगदानकर्ताको परिवारले मासिक रूपमा चाहिँ पेन्सन लिनुहुन्छ र झन्नै त्यसको बापत चाहिँ 22 करोड भन्दा बढी भुक्तानी भइसकेको छ। र यो विभिन्न सुविधाहरू जम्मा पनि भइरहेको छ, सुविधाहरू पाइ पनि रहनु भएको छ, बिस्तारै योगदानकर्ताहरू पनि र रोजगारदाताहरू पनि आबद्ध भइरहनु भएको स्थिति छ। यसलाई चाहिँ हामीले एउटा सन्तोषप्रद रूपमै भन्न लिन सक्छौँ जस्तो मलाई लाग्छ।
तथ्याङ्कले चाहिँ त्यो देखाउँछ, योगदानमा आधारित सामाजिक सुरक्षाप्रति योगदानकर्ता र रोजगारदाताको आकर्षण चाहिँ बढ़िरहेको देखाउँछ, होइन?
बढ़िरहेको देखाउँछ र खास गरी जो आबद्ध भइसक्नु भएको छ उहाँहरू चाहिँ सेटिस्फाइड भएको तथ्याङ्कले देखाउँछ र विभिन्न गुनासोहरू आउँछ तर त्यो आउँदाखेरि जो योगदानकर्ताहरू चाहिँ आबद्ध हुनु भएको छैन उहाँहरूबाट अलिक कन्फ्युजन भएर आउन सक्छ तर त्यहाँ जुन आबद्ध भएर सुविधा लिनु भएको छ उहाँहरू खुसी हुनुहुन्छ।
अब सरकारको एउटा नीति पनि छ, सबै श्रमिकहरूलाई चाहिँ सामाजिक सुरक्षाको दायरामा राख्ने र यसै अनुसार हालै राजपत्रमा एउटा सूचना पनि प्रकाशित भइसकेको छ। अब नयाँ व्यवस्था, अब यो व्यवस्था चाहिँ कस्तो हो? अब यसमा चाहिँ कसरी योगदानकर्ताहरू यो यसमा सहभागी हुन सक्छन्? अब यसमा रोजगारदाताले के गर्न सक्छ? योगदानकर्ता यो ले कसरी आफ्नो योगदान गर्न सक्छन्? अलिकति स्पष्ट गरिदिनुहोस् त।
अब यसलाई अलिकति पृष्ठभूमिबाटै भन्न चाहन्छु म।
हजुर,
सबभन्दा पहिला चाहिँ यो श्रम ऐन अन्तर्गत औपचारिक क्षेत्रलाई चाहिँ जहाँ श्रम ऐन लाग्छ त्यसको लागि अनिवार्य भन्ने व्यवस्था नै हो र श्रम ऐनको व्यवस्था अनुसार चाहिँ यो विभिन्न चाहिँ व्यवस्थाहरू जुन सञ्चय कोष, उपदान, औषधि उपचार, दुर्घटना आदि इत्यादि सबै कभर गर्नको लागि र रोजगारदाताको सम्पूर्ण दायित्व पनि कभर गर्नको लागि श्रम ऐनले औपचारिक क्षेत्रलाई अनिवार्य नै गरेको थियो र औपचारिक क्षेत्रको आबद्धता हुँदै थियो। त्यस्तै चाहिँ यसलाई चाहिँ थप विस्तार गर्नको लागि अनौपचारिक तथा स्वरोजगार क्षेत्रको लागि पनि र विदेशमा जाने वैदेशिक रोजगारीमा जानेलाई पनि मन्त्रालय मार्फत कार्यविधि बनाएर त्यसको पनि व्यवस्था गरिएको थियो र यसमा सरकारी निकायहरू पनि केही सरकारी निकायहरू जस्तो पालिकाहरू यसमा पहिले नै आबद्ध हुनुहुन्थ्यो भने केही चाहिँ सरकारी निकायहरू सरकारीमा अस्थायी करार लगाएका अथवा संस्थानहरू जहाँ आफ्नो स्रोतहरू छ खास गरी प्रदेश सरकार, स्थानीय सरकारको पनि यसमा आउन चाहने चाहिँ व्यवस्था थियो तर उहाँहरूलाई आउन चाहँदाखेरि एक किसिमको चाहिँ राजपत्रमा व्यवस्था गरिदिँदाखेरि, किनभने यो नेपाल सरकारले तोके बमोजिम हुनेछ भनेपछि एउटा चाहिँ यसमा बाटो खुलेको छ, जो चाहिँ पालिकाहरूले योगदान गरिरहनु भएको थियो त्यो नियमित भएको छ भनेदेखि कोही आउन चाहँदाखेरि स्रोत हुँदाखेरि आउन सक्ने बाटोहरू खुलेको स्थिति चाहिँ छ सरकारी क्षेत्रमा।
हजुर, त्यसमा चाहिँ अब स्रोत छ भने कुनै पनि प्रतिष्ठानले, सरकारी निकायले चाहिँ अब यहाँले उल्लेख गर्नुभएका ती कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सक्नेछन्, होइन?
ल्याउन सक्नको लागि यो बाटो खुलेको।
अब अर्कोतर्फ स्रोत सुनिश्चित भएमा भनिएको छ, अर्कोतर्फ चाहिँ सरकारले चाहिँ यसलाई अनिवार्य गरेको जस्तो पनि छ। अब यसलाई चाहिँ कसरी, अब अनिवार्य एकातिर भनिएको छ, फेरि अब स्रोत पनि आवश्यकता त पर्यो, अब यसलाई कसरी जाने? अब
होइन, अब यो यस्तो भयो, यो बिस्तारै जाने भन्ने नै होला सरकारी क्षेत्रहरूमा, होइन? सरकारी क्षेत्रमा जहाँ चाहिँ अब विभिन्न त्यहाँ चाहिँ कति चाहिँ निवृत्तिबाट पाउने नै हुनुहुन्छ श्रमिकहरू, निवृत्तिबाट पाउनेलाई अहिले यो राजपत्र सूचनाले समेटेको छैन, निवृत्तिबाट नपाउने उहाँहरूको कुनै सामाजिक सुरक्षाको ग्यारेन्टी नभएको र कुनै हिसाबले चाहिँ स्रोत उपलब्ध हुन सक्छ भने स्रोत उपलब्धको आधारमा जानको लागि बिस्तारै आबद्ध हुनको लागि बाटो खुलेको, यो क्रमशः चाहिँ गर्दै जाने खालको कुराहरू भयो। र यो जुन अरू जुन श्रमहीन लाग्ने जुन क्षेत्रहरू छ प्राइभेट सेक्टरहरूमा, त्यसमा चाहिँ अब यो अलि फरक भयो, एउटा रोजगारदाता र श्रमिकको योगदान पनि भयो, त्यस कारणले रोजगारदाता र श्रमिकको लागि चाहिँ यो बिस्तारै रोजगारदाताले पनि आफ्नो फाइदा नै देख्नु भएको छ भने श्रमिकले पनि त्यसमा आफ्नो फाइदा देख्नु भएको छ, अब राज्यलाई पनि एउटा सामाजिक सुरक्षाको ग्यारेन्टेड भइसकेपछि फाइदा हुने नै भयो, त्यो हिसाबमा अगाडि बढेको स्थिति छ।
त्यसो भए अबदेखि सरकारी निकायहरूमा रहेर विभिन्न वर्गमा रहेर काम गरेका, विशेष गरी भनौं अस्थायी जालादारी करारमा रहेका कर्मचारीहरू पनि अब सामाजिक सुरक्षा कोषको दायरामा आउने निश्चित भयो, होइन?
आउने बाटो खुल्यो, अब निश्चित त उहाँहरूको रोजगारदाता, उहाँको श्रमिक, होइन, सबै फेरि हिसाब चाहिँ हुनु पर्यो, होइन? सबभन्दा पहिला त स्रोत हुनु पर्यो, त्यसपछि यो व्यवस्था उहाँलाई मन पनि पर्नु पर्यो, त्यसरी चाहिँ अलिकति कन्भिन्स हुँदै जानु पर्यो बिस्तारै बिस्तारै भन्ने हिसाबमा हो।
अब अर्को छ, स्वरोजगारमा रहेकाहरू पनि यसमा आबद्ध हुन सक्नेछन्। अब यसलाई विगतदेखि अहिलेसम्म हेर्दा त्यो ट्रेन्ड चाहिँ कस्तो देखिन्छ, यसमा आबद्ध हुनेको जुन स्वरोजगारमा रहेका व्यक्तिहरू चाहिँ?
अब सबभन्दा पहिला यो स्वरोजगारमा रहेको व्यक्तिहरूको चाहिँ अब हाम्रो अलि नयाँ पनि यो व्यवस्था हो र नयाँ व्यवस्था भइसकेपछि यसमा बिस्तारै यसको अलिकति प्रचार प्रसार मार्केटिङ लगायतका कुराहरू यसमा भर पर्छ, किनभने यसमा रोजगारदाता र श्रमिक छुटेको हुँदैन, एउटा स्वरोजगारले म आफै नै यो मलाई व्यवस्था ठिक लाग्छ भनेर यसमा आबद्ध हुने खालको कुराहरू हो। यसको चाहिँ अब बिस्तारै यसको प्रचार प्रसार लगायतका कुराहरूले अलिकति आबद्धता बिस्तारै बिस्तारै बढेको छ, औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रमा जस्तो त छैन तर अलिकति यो टाइम लाग्ने नै देखिएको छ।
अब वैदेशिक कामदारका रूपमा विदेशमा रहेकाहरू पनि यो दायरामा, सामाजिक सुरक्षा कोषको दायरामा आउन सक्ने प्रावधान छ, अब यो चाहिँ कसरी आउन सक्छन् उनीहरू, त्यो यो दायरामा जोडिन कसरी सक्छन्?
यसो अब यो चाहिँ 79 साल चैत्र 8 गतेदेखि जो विदेशमा श्रम स्वीकृति लिएर जानु भएको छ उहाँहरू आबद्ध भइसक्नु भएको छ, यो सबभन्दा पहिला बुझ्न यो जरुरी छ र उहाँहरूले को यो मुख्य चाहिँ के भन्दाखेरि उहाँहरू आबद्ध भइसक्नु भएको छ र तर यसमा सामाजिक सुरक्षामा एउटा के व्यवस्था छ भने उहाँले विभिन्न सुविधा पाउनको लागि योगदान रकम चाहिँ निरन्तरता गर्नुपर्ने हुन्छ। र म यहाँको मिडिया मार्फत के भन्न चाहन्छु भने अहिले हाम्रो जुन विदेशमा रहनुभएका श्रमिकहरू हुनुहुन्छ उहाँले निरन्तरता गर्नुभयो भने विभिन्न सुविधाहरू पाउनुहुन्छ, अघि मैले भने जस्तै उहाँको फ्यामिलीको औषधि उपचारको कुराहरूदेखि लिएर वृद्ध अवस्थामा पेन्सन पाउनेदेखि लिएर मृत्युमा आश्रित परिवारले सुविधा पाउनेदेखि लिएर दुर्घटनामा चाहिँ सुविधा पाउनेदेखि लिएर व्यापक सुविधाहरू चाहिँ उहाँहरूले पाउन सक्नुहुन्छ तर त्यसको लागि चाहिँ योगदान निरन्तरताको आवश्यकता छ र त्यसको लागि हामीले चाहिँ अलिकति यही योगदान निरन्तरताको लागि यो कार्य उहाँहरूको स्किमलाई एट्र्याक्टिभ गर्नको लागि यो वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि जुन सामाजिक सुरक्षा योजना छ त्यो पहिलो संशोधन गरेका छन् र फेरि यसलाई अझ एट्र्याक्टिभ गर्नको लागि हामीले चाहिँ अब यो दोस्रो संशोधन पनि गर्ने तयारी गरिरहेका छन्। यसलाई कसरी थप एट्र्याक्टिभ गर्न सकिन्छ भन्ने लाइनमै अलिक सफल भइरहेको स्थिति छ र सँगसँगै विभिन्न रेमिटेन्स कम्पनीहरू ब्याङ्कहरूसँग हामीले सम्झौता पनि गरेका छौँ र अब सकेसम्म उहाँलाई विदेशबाट यो सामाजिक सुरक्षा बापतको योगदान रकम जम्मा गर्नको लागि सहजीकरण गर्ने पनि हाम्रो विभिन्न च्यानलहरू हामी गरिरहेको स्थिति छ। त्यो पनि म यहाँ मार्फत जानकारी गराउन चाहन्छु।
अब वैदेशिक रोजगारीमै रहेको श्रमिकहरूको सन्दर्भमा कुरा गरौं। केही समयका लागि विदेशमा रहेर रोजगार गरिरहेका र सामाजिक सुरक्षा कोषमा जोडिएका श्रमिकहरू अब उनीहरूको निश्चित समय सकिसकेपछि स्वदेशमा फर्किसकेपछि पुनः यो कोषमा आबद्ध हुन यदि उनीहरूले चाहे भने त्यो व्यवस्था चाहिँ कस्तो हुन्छ?
उहाँहरूले आफ्नो वैदेशिक रोजगारमा रहेको आफ्नो स्किमलाई निरन्तरता पनि गर्न सक्नुहुन्छ। सँगसँगै उहाँ यदि नेपालमा आएर चाहिँ अरू कुनै पेसामा आबद्ध हुनुभयो भने औपचारिक अथवा अनौपचारिक होइन अथवा स्वरोजगार हुनुभयो भने पनि त्यो त्यो स्किमलाई आफ्नो चाहिँ योजनालाई निरन्तरता गर्न सक्नु सक्ने प्रावधान छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी सामाजिक सुरक्षा कोषका पछिल्ला प्रावधानहरूका सन्दर्भमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीसँग कुराकानी गरिरहेका छौं। अब यहाँले अघि उल्लेख गर्नुभयो योगदानकर्ताका तर्फबाट जम्मा भएको 78 अर्ब 4 करोड़ भन्दा बढ़ी रकम अहिले कोषमा रहेको छ। यसको परिचालन अब कोषमै यो रहेको छ कि यसको परिचालनका सन्दर्भमा यहाँहरूले कस्तो व्यवस्था गर्नुभएको छ? योजना आगामी योजनाहरू चाहिँ कस्ता छन्?
अब यो रकम हामीले जम्मा मात्रै गर्दैनौँ, यो रकम हामीले लगानी पनि गर्छौँ र लगानी गर्नुभन्दा पहिला हामीले चाहिँ लगानीबाट जुन आउँछ त्यो प्रतिफल चाहिँ हामीले योगदानकर्तालाई नै दिने गरेका छौँ। जस्तो हाम्रो यो रकमहरू जसरी हाम्रो ब्याङ्क खातामा रहन्छ योगदानकर्ताको, योगदानकर्ताको ब्याङ्क खातामा रहे जस्तै हिसाबमा सम्पूर्ण ब्याङ्क योगदानकर्ताको नै कति जम्मा भइरहेको छ भन्ने हिसाबमा पनि त्यो दिएको हुन्छ। हामीले त्यसमा सर्टेन वार्षिक एउटा ब्याज पनि दिन्छौँ र ब्याज दिइसकेपछि हाम्रो चाहिँ लगानी गरेर आएको केही मुनाफाहरू छ भने त्यो प्रतिफल पनि हामीले चाहिँ लेखा परीक्षण पश्चात चाहिँ उहाँहरूको खातामा समानुपातिक रूपले जम्मा पनि गरिदिएको हुन्छ। अब हामीले विभिन्न खालको अब मुद्दती निक्षेप लगायत डिबेन्चर म्युचुअल फन्ड लगायत विभिन्न चाहिँ सरकारी ऋण पत्र लगायत लगानी गरेका छौँ र यो लगानी हामी विविधीकरण गर्नको लागि अलिकति यसलाई प्रोडक्टिभ सेक्टरमा योगदानकर्ताको लगानीको सुरक्षितलाई सुरक्षालाई चाहिँ मध्यनजर गरेर प्रोडक्टिभ सेक्टरमा कसरी उत्पादन पनि जोड्ने भन्ने पनि हामीले अलिकति गरिरहेको स्थिति छ।
अब अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने नेपालमा निजी क्षेत्र त्यति बलियो अवस्थामा पुगिसकेको अवस्था छैन, सँगै सरकारी क्षेत्र पनि क्षेत्रको अवस्था पनि त्यस्तै छ। यो सन्दर्भमा अब जसरी योगदानकर्ताहरू रोजगारदाताहरू सूचीकृत भइरहँदा अब अर्कोतर्फ चाहिँ ती निकायहरू रोजगारदाता निकायहरू त्यति बलियो हुन नसकिरहेको सन्दर्भमा यहाँहरूले गरेको अपेक्षा र यसमा चाहिँ जोखिमको अवस्था चाहिँ लाई चाहिँ कसरी आकलन गर्न सकिन्छ?
अब खास गरी के भन्दाखेरि यो भनेकै जहाँ चाहिँ असुरक्षा छ त्यही सुरक्षा हो, किनभने कति सङ्घ संस्थाहरू के भयो भन्दाखेरि व्यावसायिक सङ्घ संस्थाहरू कर्मचारीको रिटायरमेन्ट फन्डको बेलामा व्यवस्थापन गराउन नसकेर होइन कर्मचारीको चाहिँ यो सामाजिक सुरक्षा बापतको चाहिँ गर्न नसकेर पनि धराशायी भएका छन्। भोलि पर्सि उद्योग धन्दा बन्द भयो तर कर्मचारीको दायित्व फिर्न नसकेको स्थिति पनि छ। त्यो चाहिँ कस्तो प्रणाली हो भन्दाखेरि बेलैमै आफ्नो सर्टेन हिस्साहरू सर्टेन जुन श्रम मिल्ने भनेको न्यूनतम बेसिक स्यालेरीको 20% र चाहिँ 20% रकम रोजगारदाताले र योगदानकर्ताले 11% जम्मा गरिसकेपछि सम्पूर्ण कर्मचारी सम्बन्धित दायित्वहरू औषधि उपचार दुर्घटना मृत्यु लगायतका सम्पूर्ण जुन दायित्वहरू छन् सँगसँगै चाहिँ अवकाश पछिको प्राप्त हुने पेन्सन लगायतका कुराहरू छन् त्यो चाहिँ व्यवस्थापन हुने नै भएको हुनाले यो चाहिँ समयमै व्यवस्थापन गर्न सक्यो भने चाहिँ भोलि यसलाई रोजगार त आफैलाई सेभ गर्छ, यसले श्रमिक आफैलाई पनि सेभ गर्छ। सँगसँगै हाम्रो जुन नेपालमै पनि अहिले के छ भन्दाखेरि यो कर्म आधारित सामाजिक सुरक्षाको चाहिँ हिस्सा ठुलो भएको छ, झन्नै बजेटको 14% भएको छ। त्यस कारणले यो बिस्तारै योगदानमा आधारित सामाजिक सुरक्षामा कन्भर्ट भइसकेपछि यसले राज्यलाई पनि सेभ गर्छ, सँगसँगै एउटा चाहिँ पुँजी निर्माण पनि हुन्छ। यो चाहिँ धेरै चाहिँ अब भनौँ श्रमिक अथवा जनताहरूको यो कलेक्टिभ इफेक्टबाट जुन पुँजी जम्मा हुन्छ त्यो चाहिँ एउटा पूर्वाधारमा पनि लगानी गर्न सक्ने स्थिति हुन्छ। त्यस कारणले यो चाहिँ अब एकदम बिजनेस एकदम बढेकै बेलामा, व्यवसाय राम्रो भएको बेलामा, सरकारको आर्थिक स्थिति एकदम राम्रो भएको बेलामा सुरु गर्ने अवस्था होइन कि यो कुनै पनि बेलामा चाहिँ यो गर्नुपर्ने हो, कुनै पनि बेलामा यसलाई चाहिँ यसमा कन्ट्रिब्युट गर्नुपर्ने र वास्तवमा यसले चाहिँ अप्ठ्यारो परेको बेलामा नै सहयोग गर्ने हो, चाहे त्यो एउटा श्रमिकलाई किन नहोस्, चाहे त्यो एउटा देशलाई किन नहोस्, यसले चाहिँ अप्ठ्यारो परेको बेलामा नै सहयोग गर्ने प्रणाली चाहिँ सामाजिक सुरक्षा प्रणाली हो। त्यस कारणले यो अर्थतन्त्र र अर्थतन्त्र अलिकति प्रतिकूल भन्दाखेरि यसमा आबद्ध नहुने भन्ने कुरा होइन कि हामी कुनै पनि बेलामा यसमा आबद्ध हुनुपर्छ जस्तो मलाई लाग्छ।
अब सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता योगदानकर्ताहरू सहभागी भइसकेपछि विभिन्न सेवाका प्रावधानहरू छन्, सेवा सुविधाका, ती सेवा सुविधाहरू लिनका लागि योगदानकर्ताहरूलाई कति कसरी सहज बनाउनु भएको छ, के उनीहरूले सहजै ढंगबाट यहाँहरूले दिने सेवा सुविधा प्राप्त गर्न सक्ने अवस्था छ?
एकदमै राम्रो प्रश्न गर्नुभयो। जस्तो हामीले पहिला सेवा सुविधा पनि के दिन्छ भन्दाखेरि पनि यसको लामो छ। यो चाहिँ खास गरी के हो भने कुनै पनि एउटा योगदानकर्ता, कुनै पनि श्रमिक चाहिँ आफ्नो जीवनकालमा विभिन्न सङ्कटहरू उसको आउन सक्छ, त्यो सङ्कटहरूलाई चाहिँ यो कसरी हामीले एड्रेस गर्न सक्छौँ भन्ने व्यवस्था सामाजिक सुरक्षा हो। उसको उसको आमदानी नहुन सक्छ, ऊ बिरामी हुनसक्छ, ऊ घाइते हुनसक्छ, ऊ लामो समय बिदा बस्नुपर्ने हुनसक्छ, महिला योगदानकर्ता सुत्केरी हुन सक्ने अवस्था हुनसक्छ, कुनै योगदानकर्ताको मृत्यु भएर उसको परिवारमा आमदानी नहुन सक्छ। यो सबै अवस्थाहरूलाई हामीले मध्यनजर गरेर जुन आइएलओ कन्भेन्सनले भनेको 102 भनेको सम्पूर्ण सुविधाहरू, बेरोजगारी बाहेकको सम्पूर्ण सुविधाहरू, इन्टरनेसनल स्ट्यान्डर्डको सुविधाहरू हामीले दिइरहेका छौँ। हामीले फेमिलीलाई औषधि उपचार दिइरहेका छौँ। एउटा फेमिलीलाई जस्तो चाहिँ एउटा योगदानकर्ता, योगदानकर्ताको श्रीमती, छोराछोरीसम्म हामी गइसकेका छौँ, झन् 1,00,000 रुपियाँको वार्षिक हामी चाहिँ औषधि उपचार सुविधा दिन्छौँ। त्यस्तै दुर्घटना बापत छ भने दुर्घटना बापतको छ भने चाहिँ रोजगारी जन्य दुर्घटनाको सम्पूर्ण रकम, रोजगारी भन्दा बाहेकको चाहिँ 7,00,000सम्मको रकम, त्यस्तै कोही चाहिँ दुर्घटनाको यो रोजगारीको कारणमा दुर्घटना परेर अङ्गभङ्ग हुनुभयो भने उहाँलाई आजीवन टेन्सन लगायतका सम्पूर्ण सुविधाहरू छन् होइन। त्यस्तै बिदाको पनि सुविधाहरू छ, बिदा बापत लामो समय बिदा बस्नु पर्यो उपचारको लागि भने पनि त्यतिखेर पनि तलब हामी दिन्छौँ। त्यस्तै एउटा चाहिँ सुत्केरी अवस्थामा पनि हामी तलबै पनि दिन्छौँ उहाँलाई 38 दिनसम्मको। भनेपछि यहाँ धेरै सुविधाहरू छ र यो सुविधाहरूको लिस्ट लामै छ। त्यस्तै उहाँले आजीवन पेन्सन पाउनुहुन्छ, रिटायरमेन्ट पछि पनि केही रकमहरू पाउनुहुन्छ। तर यहाँले सोध्नु भएको कसरी सेवा दिइरहेको छ भन्दाखेरि खास गरी औषधि उपचारको सेवा चाहिँ हामीले विभिन्न हस्पिटलहरूसँग युमियु गरेर अनलाइनमा हाम्रो सिस्टमहरू आबद्ध गरेका छौँ। एउटा योगदानकर्ता र योगदानकर्ताको परिवारले त्यहाँ लगेर कार्ड देखाएपछि त्यहाँ औषधि उपचार पाउनुहुन्छ। औषधि उपचारको उहाँले सबै औषधि उपचार पाउनुहुन्छ। औषधि उपचारमा उहाँले आफ्नो बिल भरपाई जम्मा गरेर कोषमा बुझाउनु पर्ने होइन कि कार्ड देखाउने बित्तिकै उहाँले चाहिँ छोटो रिइम्बर्समेन्टको लागि बिल भरपाई गर्नै पर्दैन। एउटा कार्ड देखाउने, औषधि उपचार गर्ने, फर्किने खालको प्रणाली छ। त्यो हामी अनलाइनमै छौँ र हाम्रो सम्पूर्ण सुविधाहरू अनलाइनमा छन्। हाम्रो हाम्रो सुविधाहरू चाहिँ फिजिकल्ली अब हाम्रो फेसलेस, क्यासलेस र पेपरलेस बनाउन हामीले कोसिस गरेका छौँ। यहाँ हाम्रो कुनै पनि सुविधाको लागि कसको कार्यालयमा आएर फर्म भर्नु पर्ने, कागजहरू दिनुपर्ने छैन। हाम्रो चाहिँ सबै अनलाइन छन्। हामी यो यो नागरिक एपमा पनि छौँ, हाम्रो छुट्टै मोबाइल एप पनि छ र यस कारणले यो सहज तरिकाले हामीले सुविधाहरू दिइरहेछौँ। धन्यवाद। हाम्रो 104 विभिन्न सबै प्रदेशमा 104 अस्पतालहरू आबद्ध भएको छ। सरकारी अस्पतालहरू, प्राइभेट अस्पतालहरू, सबै खालका अस्पतालहरू हामीसँग हुनुहुन्छ औषधि उपचारको लागि र हामीले चाहिँ अलिकति राम्रो इफेक्टिभ सेवा प्रभाव गरिरहेका पनि छौँ। हामीलाई त्यो कुरा मैले यहाँ जानकारी गराउनु पर्छ।
त्यसो भए अब सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सेवा सुविधा लिनका लागि चाहिँ काठमाडौँ धाइरहनु पर्ने अवस्था छैन?
छैन, काठमाडौँ धाइरहनु पर्ने अवस्था पनि छैन। काठमाडौँमै पनि तपाईँ चाहिँ मानव चावेलमा बस्नुहुनुपर्छ भने कसको कार्य थाप्तले आउन पनि पर्दैन। भनौँ काठमाडौँ धानी कुरै भएन कि हस्पिटलमा चाहिँ तपाईँको त्यो कार्ड तपाईँसँग आइडेन्टिटी कार्ड हुनु पर्यो, तपाईँको चाहिँ स्किम भ्यालिड हुनु पर्यो। यदि बिरामी भएर अस्पताल जानुभयो भने अस्पतालले हेर्छ तपाईँको कार्ड, हेरेर तपाईँ इलिजिबल हुनुहुन्छ कि हुनुहुन्न। इलिजिबल भएपछि तपाईँले उपचार पाउनुहुन्छ र यो उपचारको क्रममा तपाईँको चाहिँ अलिक सस्तोमा पनि उपचार हुन्छ। प्राइभेट अस्पतालमा पनि चाहिँ यो सरकारी दर रेटमा उपचार हुन्छ र सरकारी दर रेटमा उपचार भइसकेपछि सामाजिक सुरक्षा कोष मार्फत पनि उपचार सस्तो पनि हुन्छ र त्यसमा पनि हामीले चाहिँ को पेमेन्टको व्यवस्था गरेका छौँ। जस्तो मानौँ 50,000 रुपियाँ तपाईँको यदि खर्च भयो भने चाहिँ योगदानकर्ताको खर्च भयो भने त्यो 50,000 को 20% भनेको 10,000 रुपियाँ चाहिँ त्यहाँ आफूले बुझाउनु पर्छ। 40,000 रुपियाँ को लागि चाहिँ हस्पिटलले हामीसँग आफै क्लेम गर्छ, योगदानकर्ताले त्यसको लागि दुःख पाइरहनु पर्दैन।
अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेका छौँ। अब योगदानकर्ताहरूलाई अझै बढी सेवा सुविधा प्रदान गर्दै सेवालाई चाहिँ सहज ढंगबाट प्रदान गर्न आगामी योजनाहरू चाहिँ सामाजिक सुरक्षा कोषका के छन्?
अब हामीले जुन इन्टरनेसनल स्ट्यान्डर्डकै चाहिँ सेवा सुविधाहरू दिइरहेका छौँ, यसको चाहिँ अलिकति अब हामीले योगदानकर्ताहरूकै माग बमोजिम, स्टेक होल्डरको माग बमोजिम यो औपचारिक क्षेत्रको कार्यविधि पछिल्लोचोटि संशोधन पनि गरेका छौँ। अब सम्पूर्ण कुनै पनि क्षेत्रको योगदानकर्ताको फेमिलीको औषधि उपचार भइसकेको छ, सँगसँगै अब यो 1,00,000 भइसकेको छ भने सँगसँगै नयाँ प्रावधान भनेको 10,00,000 सम्मको औषधि उपचार पनि हामी दिन्छौँ। यदि पुरानो योगदानकर्ता 5 वर्षभन्दा पुरानो योगदानकर्ता हुनुहुन्छ भने त्यो चाहिँ हस्पिटलाइजेसन गर्दाखेरि 1,00,000 पुगेन भने 10,00,000 50% हामी दिने व्यवस्था गरेका छौँ। तर यो के हो भने यो योगदानकर्ता यो चाहिँ एकदम त्रिपक्षीय हो, योगदानकर्ता रोजगारदाता श्रमिकको बिचमै हामी छलफल गर्छौँ र यसलाई कसरी सस्टेनेबल बनाउने र कसरी यो चाहिँ व्यापक बनाउने भन्ने खालको कुराहरू छ। यसमा चाहिँ जति धेरै योगदानकर्ताहरू आबद्ध हुनुहुन्छ, जति धेरै श्रमिकहरू रोजगारदाताहरू आबद्ध हुनुहुन्छ, त्यति यसको विस्तार गर्न सकिने यो यो प्रिन्सिपल हो। किनकि पुलिङको कन्सेप्ट हो, जति धेरै रुलिङ भयो जति धेरै योगदानकर्ताहरू आउनुभयो, किनभने यो चाहिँ के भनौँ एक किसिमको योगदानकर्ताकै लागि नै यो कोष खडा भएको हो। यसरी हामी अगाडि बढिरहेका छौँ, हाम्रो हस्पिटलहरू थप्ने त्यस्तै गएर हाम्रो चाहिँ योगदानकर्ताहरूको थप्ने विभिन्न चाहिँ खालको रोजगारदाताहरूलाई यसमा आउन भन्ने होइन अनौपचारिक वैदेशिक स्वरोजगारलाई पनि यसमा अलिकति थप्दै जाने खालका योगदानकर्ता थप्ने सुविधा थप्ने र नेटवर्कहरू खास गरी सुविधा पाउन सक्ने यो सेन्टरहरू खास गरी हस्पिटलहरू पनि थप्दै जाने हाम्रो योजना रहेको छ।
हजुर हस्, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हस्, यो अवसरको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद।
हामी आजको अन्तर सम्वादमा कुराकानी गर्दै थियौं सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीसँग। सामाजिक सुरक्षा कोषको पछिल्लो अवस्था, पछिल्ला आएका प्रावधानहरू र योगदानकर्ताहरूले पाउने सेवा सुविधा लगायतका सन्दर्भमा कुराकानी गर्यौं। यो सँगै आजको अन्तर सम्वाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।